نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. ولو أننا آٹھواں پارہ ہے، سورة الانعام آیت نمبر 112 سے شروع کریں گے. ولو اننا نزلنا الیہم الملائکۃ وکلمہم الموتا وحشرنا علیہم کل شیء قبلا. اور اگر ہم ان کے پاس فرشتوں کو بھیج دیتے اور ان سے مردے باتیں کرنے لگتے اور ہم تمام موجودات ان کے پاس ان کی آنکھوں کے روبرو لا کر جمع کر دیتے، تب بھی یہ لوگ ہرگز ایمان نہ لاتے. ہاں اگر اللہ ہی چاہے تو اور بات ہے، لیکن ان میں سے زیادہ لوگ جہالت کی باتیں کرتے ہیں. یہ تھی آیت نمبر 111. اس کا عنوان ہے انا کا مسئلہ، ایگو پرابلم. اللہ تعالیٰ نے دنیا میں اپنی سچائی اور اس کائنات کے بامقصد ہونے کی دلیل حق کے ساتھ پیش کی ہے، لیکن وہ لوگ جو دنیا میں اپنے آپ کو بڑا سمجھتے ہیں، ان کا ایک پرابلم ہوتا ہے اور وہ اپنے سے اوپر کسی دوسرے کو نہیں دیکھ سکتے. ایسے ہی لوگوں کے پاس جب حق آتا ہے تو وہ اس کو خوبصورت لفظ دے کے جھٹلا دیتے ہیں. اللہ تعالیٰ فرماتے ہیں کہ ایسے لوگوں کو دلائل کی ضرورت نہیں، ان کو معجزات کی ضرورت نہیں. اگر مردے بھی ان کے سامنے آ جائیں، اپنے تجربات کی روشنی میں بتائیں کہ موت کے بعد کے جو مناظر اس دنیا میں ایک انسان کے سامنے پیش کیے جاتے ہیں وہ حق ہیں، یہ پھر بھی نہیں مانیں گے. اب دیکھیے کہ ہمارے ہاں ایک بات معروف ہے، میں نہ مانوں. یہ جو کیفیت ہوتی ہے نا، میں نہ مانوں والی، ایسا بندہ اس بات کا مستحق نہیں ہوتا کہ آپ اس کے سب وقت ضائع کریں، آپ اس کے مطالبے کو پورا کریں، بلکہ ایسے بندے کے لیے ایک ہی دعا کرنی چاہیے کہ اللہ اس کی انا کو توڑ دے. کیونکہ جب ایک انسان اپنی بڑائی کا شکار ہوتا ہے تو پھر وہ اللہ کی بڑائی کو تسلیم نہیں کرتا. زندگی میں کئی بار ایسا ہوتا ہے کہ انسان کے سامنے حق بات آتی ہے، لیکن وہ صرف اس بات کو اس لیے جھٹلا دیتا ہے کیونکہ وہ اس کو ماننے کے بعد چھوٹا ہو جائے گا. ایسے لوگ جو ہیں سرکش ہوتے ہیں، اور ایسے لوگوں ہی کو اللہ تعالیٰ نے یہاں اس بات کی خبر دے دی کہ ٹھیک ہے کتنے دن کی بات ہے، لیکن ایک وقت آئے گا کہ جب تم اللہ کی عدالت میں بے بس کر دیے جاؤ گے، اور اس وقت پھر اگر تم اپنی منمانی زندگی پہ جتنی مرضی حسرت کرو لیکن اس کا فائدہ نہیں ہوگا. اور تم تو اپنے آپ کو کتنے ہی سمجھدار نہ کہو، لیکن اللہ کی نگاہوں میں تم جاہل ہو. اور یہاں اللہ تعالیٰ نے کسی کو جاہل کہا مجھے اور آپ کو ضرورت نہیں، لیکن ایک بہت بڑی حقیقت کی اطلاع مل گئی. اور وہ کیا کہ ولکن اکثرہم یجہلون. آج عموماً ہم اکثریت کی بات کرتے ہیں، ہم کہتے ہیں جو بہت سارے لوگ کرتے ہیں تو وہ ٹھیک ہی تو ہوگی، تبھی تو کرتے ہیں. کیا وہ اتنے لوگ ہیں؟ کیا ان کو سمجھ نہیں؟ کیا ان کو نہیں؟ تو آپ دیکھیں گے کہ اسلام یا قرآن پاک میں اکثریت کی جو بات ہے وہ یا تو ناشکر پن میں آتی ہے یا جہالت میں آتی ہے. تو ہم ان آیات کو پڑھتے ہوئے اللہ سے یہ دعا کرتے ہیں کہ اگر ہم کسی ایک معاملے میں بھی انا کا شکار ہو کر حق کو جھٹلا رہے ہیں تو اللہ تعالیٰ اس سے پہلے ہمیں ماننے کی توفیق دے دے کہ جب موت کا فرشتہ ہمارے سامنے ہو اور ہم اس سے اس چیز کی درخواست کریں کہ ہمیں ایک بار پھر دنیا میں جانے کا موقع دو، اور ہم پھر دوبارہ ویسے بن جائیں گے جیسے
اللہ تعالیٰ چاہتا تھا.
وَكَذَلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا وَالشَّيَاطِينَ الْإِنسِ وَالْجِنِّ يُوحِي بَعْضُهُمْ إِلَى بَعْضٍ زُخْرُفَ الْقَوْلِ غُرُورًا وَلَوْ شَاءَ رَبُّكَ مَا فَعَلُوهُ فَذَرْهُمْ وَمَا يَفْتَرُونَ. اور اسی طرح ہم نے ہر نبی کے دشمن بہت سے شیطان پیدا کیے ہیں، کچھ آدمی اور کچھ جن، جن میں سے بعض بعض کو چکنی چپڑی باتوں کا وسوسہ ڈالتے ہیں تاکہ ان کو دھوکے میں ڈال دیں، اور اگر اللہ تعالیٰ چاہتا تو یہ ایسے کام نہ کرتے. سو ان لوگوں کو اور جو جھوٹ یہ باندھ رہے ہیں ان کو آپ رہنے دیجئے، اور تاکہ ان کی طرف ان لوگوں کے دل مائل ہو جائیں جو آخرت پر یقین نہیں رکھتے، تاکہ ان کو پسند کر لیں اور تاکہ وہ مرتکب ہو جائیں ان امور کے جن کے وہ مرتکب ہوئے تھے. یہ تھی آیت نمبر 112 سے 113. ان آیات کا ٹاپک ہے چکنی چپڑی باتیں، شوگر کوٹڈ. دنیا میں اللہ تعالیٰ نے انسانوں کو آزادی دی ہے، کس بات کی؟ کہ وہ جتنی مرضی خوبصورت باتیں کر کے دوسروں کی نظروں میں سچے بن جائیں. اسی طرح جب کسی کے سامنے دین کی دعوت پیش کی جاتی ہے تو وہ اس کی خوبصورت تاویلات کر کے اپنا سچا ہونا ثابت کر دیتا ہے، اور اس کو لگتا ہے کہ جو بات میں کہہ رہا ہوں وہی درست ہے. نتیجہ کیا ہوتا ہے کہ دوسرا شخص ہو سکتا ہے کہ اس کی بات سے متاثر ہو کر یا پھر ویسے ہی خاموش ہو کے اس کو جانے دے. لیکن ایسے تمام لوگ جو اپنی خوبصورت باتوں سے حق کو جھٹلاتے ہیں، ایسے لوگوں کو اللہ تعالیٰ یہاں ایک خبر دیتے ہیں، اور وہ کیا کہ وہ لوگ جو دنیا میں شیطانوں کی چکنی چپڑی باتوں میں آ کر حق کے دشمن بن جاتے ہیں یا حق والوں کے دشمن بن جاتے ہیں، تو ایسے لوگ کل اللہ تعالیٰ کی عدالت سے بچ نہیں پائیں گے. एक मौके पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से एक सहाबी की बातचीत हो रही थी, तो आपने उनको नमाज़ पढ़ता देखकर कहा कि अबू ज़र, शैतानों और इंसानों के जिन्नों से पनाह मांगो। तो इन्होंने बड़ी हैरत का इजहार किया कि अल्लाह के नबी के इंसानों में भी शैतान होते हैं, तो आपने फरमाया हाँ, बल्कि वो तो शैतान जिन्नों से भी बुरे होते हैं। हम में से हर एक इस चीज़ का एक्सपीरियंस कर सकता है। जब हम हक की तरफ आने लगते हैं, हक को आप कुरान कह लें, दीन कह लें, इस्लाम कह लें, रस्मी दीन से उठ के शौरी दीन की तरफ आना कह लें, कोई नाम दे लें, हम जूं ही आने लगते हैं तो उस वक्त कुछ लोग जो हैं हमारे इर्द गिर्द जो हैं वो बेचैन होने लगते हैं। बाज़ दफ़ा वो घर वालों की सूरत में, बाज़ दफ़ा वो दोस्तों की सूरत में, बाज़ दफ़ा बच्चों की सूरत में आते हैं और वो हमें आके कहते हैं तुम कहाँ चल पड़े, ये क्या हो गया, ये कोई दीन है, ऐसी थोड़ी बातें हैं। और देखो ना कि तुम अब अच्छी वाली एक अपनी मुतमईन जिंदगी को छोड़ के अपने ऊपर क्यों बोझ ले रही हो। जरा सी कमिटमेंट आप दीन की करने लगते हैं तो लोग फौरन आपको डराने लगते हैं कि सोच के कमिटमेंट करना, देख लो ऐसा ना हो वैसा ना हो। और ऐसी बातों को सुन के बाज दफा वो लोग जो बड़े खलूस और बड़े शौक से दीन की तरफ आ रहे होते हैं वो भी शक में मुबतला हो जाते हैं, और कुछ नहीं तो कहते हैं अच्छा चलो मजीद सोच लो, और इसी तरह सोचने सोचने की बातें करा करा के वो शैतान इंसान से उस नेकी का मौका हटा देते हैं। ये सिर्फ मुसलमान के दीन की तरफ आने के वक्त ही नहीं होता, कोई काफिर जब दीन की तरफ आने लगता है तो उसके साथ भी शैतान इसी तरह की बात करता है। इमाम इब्ने जौजी रहमहुल्ला कहते हैं कितने ही यहूद हैं जो हक को समझ चुके थे, जिनको पता चल गया था इस्लाम सच्चा दीन है, लेकिन शैतान ने उनको ये कह के बहका दिया कि देखो भी और सोच लो, और इसी के दौरान उनको मौत आ गई, वो कुफर की हालत में मर गए। तो लिहाजा किसी भी नेकी का कोई मौका आए और उस वक्त इंसान कुछ इस तरह की बातें अपने इर्द गिर्द अपने माहौल से सुनने लगे कि जिसकी वजह से ये महसूस होने लगे कि जो फैसला मैं करने वाली हूँ शायद ये दुरुस्त फैसला नहीं, शायद मैं ज्यादा एक्सट्रीमिस्ट हो जाऊंगी, शायद मेरी जिंदगी मुश्किल हो जाएगी, तो ऐसे वक्तों में जो बात कहने की है वो क्या कि औजु बिल्लाहि मिनश शैतानिर रजीम। यहाँ ज़ुख़रुफ़ अल कौल की बात हुई, और ऐसी बातें जो हैं शुगर कोटेड बातें होती हैं। याद रखिए कि हक से रोकने वाले राह रास्त आके हक को बुरा नहीं कहते, वो ये आके नहीं कहते कि बहुत बुरी बात है कुरान पढ़ना, बिल्कुल ना पढ़ो, वो ये कभी नहीं कहेंगे कि कोई जरूरत नहीं है पर्दा करने की, लेकिन वो क्या है, वो अपने बन के डसते हैं, वो दोस्तों के रूप में दुश्मन होते हैं, वो हमें अपनी हमदर्दियां बताते हैं, वो हमसे अपनी मोहब्बतों का इजहार करते हैं, बाज दफा वो हमारे लिए बड़े केयरफुल बन जाते हैं। देखो अपनी सेहत का भी ख्याल रखो, देखो तुम्हारा रंग पीला हो गया, देखो तुम तो वैसे ही बीमार रहती हो, देखो तुम पे तो पहले ही बहुत सी जिम्मेदारियां हैं, और इस तरह की बातें जब लोग करते हैं तो हम ये सोच लेते हैं कि वाकई ये हमारे बहुत मुखलिस हो सकते हैं। ऐसे तमाम लोगों के साथ हमें डील कैसे करना है कि हम अपने मकसद में सच्चे हों, अपनी नीयत को मजीद खालिस करते रहे, अपनी बात का यकीन हो, उनसे उलझे बगैर, उनसे झगड़ा किए बगैर, बहस मुबासा किए बगैर अपना काम करते जाइए। जिस तरह कायनात अपना काम कर रही है, अगर हमसे कोई पूछे तो सूरज को तो 10-11 बजे निकलना चाहिए क्योंकि हम इतनी सुबह उठना नहीं चाहते, लेकिन सूरज कभी हमसे नहीं पूछता कि मैं निकलूँ कि ना निकलूँ, हम अपने पर्दे तान ले वो हमारी मर्जी है, लेकिन सूरज अपने वक्त पे निकलेगा। इसी तरह रात और दिन, दिन और रात को देखें, हमारे यहाँ कोई खुशी का मौका आ जाए हम तो उस दिन सूरज को जाने ही ना दें, और लंबे हो जाओ और लंबे हो जाओ, और कभी कोई रात हमारे फन की लगी हो तो हम तो कभी भी रात को जाने ही ना दें। अगर कायनात हमारे इशारों पे नाचती होती तो याद रखिए ये दुनिया कब की धर्म भरम हो चुकी होती। तो लिहाजा वो लोग जो हक को मानना चाहेंगे वो मान के रहेंगे। अल्लाह तआला ने बता दिया कि ये लोग जो सच को नहीं मानते इसकी वजह सबूत की कमी नहीं है, बल्कि इसकी वजह इनके अंदर की कन्विंसिंग पावर का कम होना है। ये अभी तक सेल्फ मोटिवेट नहीं हुए, अभी तक इन्होंने इस सच को पाया नहीं, वरना मैं सोचती हूँ कि इतनी खूबसूरत चीज हो और इंसान उससे महरूम रहे। आज हाल क्या है कि रात को एक छोटी सी चीज का एडवर्टाइजमेंट अखबार में या टीवी में आता है तो लोग अगले दिन उसको लेने के लिए चल पड़ते हैं, सिर्फ यही सोच के कि चलो देखते हैं, ट्राई तो करते हैं। जरा नया स्लोगन सामने आता है तो लोग फौरन अट्रैक्ट होते हैं कि अच्छा जरूर कोई अच्छी डील होगी, चलते हैं, लेकिन हक की आवाज सुन के हमारे कान पे जूं क्यों नहीं रेंगती। और बाज दफा हम आने वाले होते हैं लेकिन दूसरे हमें रोकने वाले होते हैं, तो ऐसे तमाम लोगों को अल्लाह ताला ने यहाँ दुश्मन करार दिया। कल तक वो अंबिया के दुश्मन थे, आज वो दीन वालों के दुश्मन है। दुनिया वालों को तो वो खूब खूबसूरत बना के दिखाते हैं और दीन वालों के लिए कई मुश्किल किस्म के लफ्ज उन्होंने रखे हुए हैं कि जिसकी वजह से ऐसे लगता है कि जो भी दीन की तरफ जाएगा उसकी जिंदगी बहुत मुश्किल हो जाएगी। तो याद रखिए कि ज़ुख़रुफ़ अल-कौल हर वो चीज जो असल ना हो और वो असल लगे। आपने कभी आर्टिफिशियल ज्वेलरी देखी होगी, आज के दौर में ये आम चीज है कि आर्टिफिशियल के ऊपर गोल्ड का पानी या कोई ऐसी गोल्डन चीज चढ़ा लेते हैं कि देखने में वो सोने की लगती है, या अंदर से वो पीतल है लेकिन बाहर से आप उसको सोना दिखाते हैं। ये चीज बड़ी खतरनाक होती है, ये धोखे की बात है। इसीलिए पारे के आगाज में अल्लाह ताला हमें ऐसी तमाम खूबसूरत बातें, ऐसी तमाम تمام ہمدردیوں کو گولڈ پلیٹڈ چیزیں بتاتے ہیں کہ جن کی اندر جو ہے وہ درست نہیں ہے، ہمارا حال کیا ہے کہ ہمیں ان کو پہچاننا ہے۔ آج کے دور میں اس قسم کی باتوں کی کچھ مثالیں، مثلا آپ دیکھیے کہ جو جتنا بدتمیز بچہ ہو لوگ اس کو اتنا کانفیڈنٹ کہتے ہیں، جو جتنا شرم سے دور ہو اس کو کہتے ہیں یہ بڑا بولڈ ہے، اسی طرح جو اللہ اور رسول کی بات ماننے لگے لوگ اس کو بیکورڈ کہتے ہیں۔ اگر میں کوئی بات غلط کہوں، پورا اختیار ہے آپ کو کہ آپ اس سے احتجاج کر سکتے ہیں، لیکن میں نے تو یہ دیکھا کہ جو جتنا دین سے پیچھے رہے لوگ کہتے ہیں بہت پروگریسو ہے، یعنی آہستہ آہستہ عمل کر رہا ہے، کوئی پورے دین میں آنے لگے تو لوگ کہتے ہیں یہ ایکسٹریمسٹ ہو گیا، دیکھنا یہ تو ریجٹ ہو گیا۔ اور اس طرح کوئی لوگ کچھ دین کو لیں کچھ کو نہ لیں تو کہتے ہیں ویل بیلنسڈ ایٹیٹیوڈ، کوئی بات نہیں، ٹھنڈے ٹھنڈے دین کو لو۔ اور اس طرح کی باتیں کر کرا کے لوگ دین کی طرف آنے والوں کو ایک ٹارگٹ بنا دیتے ہیں، کیسے لگتا ہے کہ نہیں اتنا نہیں ہونا چاہیے، اٹس ٹو مچ۔ مجھے حیرت ہوتی ہے جب لوگ کسی تھوڑے سے دین کے کام کے بعد کہیں اٹس ٹو مچ، تو میں سوچتی ہوں کہ یہ لوگ شکر اللہ کا کہ اللہ کے نبی کے دور میں نہیں پیدا ہو گئے، ورنہ یہ تو ایک جنگ کے بعد دوسری جنگ کی طرف جانے کی کال دیے جاتے تو یہ فوراً کہہ کے اپنا ایمان ضائع کر لیتے کہ اللہ کے نبی اٹس ٹو مچ۔ نہیں، یہ کوئی زندگی نہیں ہے کہ آپ اب ایک کام سے اٹھے اور اب دوسرے کام میں لگ گئے۔ تو ہم سب کو دعا کرنی ہے اللہ تعالیٰ سے کہ اللہ بات کو سن کے ماننے والا بنا دے ہمیں، ایسا نہ ہو کہ ہمیں شیطان ایسی پٹھیاں پڑھا دیں کہ ہم حق کے راستے سے بہک جائیں۔ ایک آخری سوال اٹھ سکتا ہے اور وہ کہے کہ اللہ نے کیوں اجازت دی شیطان کو کہ وہ ہمیں بہکائے؟ آگے انشاءاللہ سورۃ انعام میں بھی بات آئے گی۔ کیا تھا اگر اچھا تھا ہم سیدھے سیدھے دنیا میں آتے، نیکیاں کرتے، جنت پا لیتے؟ تو یاد رکھیے کہ یہ دنیا امتحان کے لیے۔ اگر کوئی کسی کمرہ امتحان میں بیٹھا ہو اور اس کو کوشچن پیپر جب دیا جائے، وہ ملٹیپل چوائس ہو، اس میں تین چار غلط سوال ہوتے ہیں، ایک ٹھیک ہوتا ہے، آپ نے اس میں سے ٹھیک کو چیک کرنا ہوتا ہے، کوئی اپنے ایگزامینر سے کہے کہ یہ کیا بات ہے بھائی، اتنے غلط ساتھ دینے کی کیا ضرورت تھی، بس ایک سیدھا سا سوال صحیح بھی لکھ دیتے ہم اسی پہ ٹک لگاتے، تو ہنسے گا نا، یا پھر کہے گا کہ تم نے شاید کبھی امتحان نہیں دیا۔ یاد رکھیے کہ جس طرح دنیا میں امتحان میں ملٹیپل چوائسز کے اندر کچھ غلط ٹکس ہوتے ہیں کچھ صحیح ہوتے ہیں، اسی طرح شیطان کا کام کیا ہے کہ وہ ہم سے غلط جگہ ٹک کروانا چاہتا ہے۔ ہمارے سامنے حق راستہ بھی ہوتا ہے لیکن ہم اس کو نہیں مانتے اور شیطان کے کہنے پہ ہم غلط چیز کی طرف چل پڑتے ہیں، نتیجہ کیا ہوتا ہے کہ ہم اسلام پہ جاتے جاتے دوسری طرف مڑ جاتے ہیں۔ اللہ تعالیٰ ہماری رہنمائی فرمائے۔ افغیر اللہ ابتغی حکما وہو الذی انزل الیکم الکتاب مفصلا، تو کیا اللہ کے سوا کسی اور فیصلہ کرنے والے کو تلاش کروں، حالانکہ وہ ایسا ہے کہ اس نے ایک کتاب کامل تمہارے پاس بھیج دی ہے، اس کے مضامین خوب صاف صاف بیان کیے گئے اور جن لوگوں کو ہم نے کتاب دی اور وہ اس بات کو یقین کے ساتھ جانتے ہیں کہ یہ آپ کے رب کی طرف سے حق کے ساتھ بھیجی گئی، سو آپ شبہ کرنے والوں میں سے نہ ہو جائیں۔ آپ کے رب کا کلام سچائی اور انصاف کے اعتبار سے کامل ہے، اس کے کلام کو کوئی بدلنے والا نہیں اور وہ خوب سننے والا اور خوب جاننے والا ہے، اور دنیا میں زیادہ لوگ ایسے ہیں، اگر آپ ان کا کہنا مانیں تو وہ آپ کو اللہ کی راہ سے بے راہ کر دیں، وہ محض بے اصل خیالات پر چلتے ہیں اور بالکل قیاسی باتیں کرتے ہیں۔ ان ربک اعلم من یضل عن سبیلی، بال یقین آپ کا رب ان کو خوب جانتا ہے جو اس کی راہ سے بے راہ ہو جاتا ہے، اور وہ ان کو بھی خوب جانتا ہے جو اس کی راہ پر چلتے ہیں۔ یہ تھی آیت نمبر 114 سے 117، 114 to 117، اس کا عنوان ہے وحی کی بجائے عقل کی پیروی کی تو گمراہ ہو جاؤ گے۔ قرآن پاک میں جب ذبیحہ کے احکامات نازل ہوئے اور یہ کہا گیا کہ مردہ کو نہ کھاؤ اور جس کو اسلامی طریقے سے ذبح کر لو اس کو کھا لو، تو کچھ لوگوں نے اس پر مذاق اڑایا اور کہا دیکھو مسلمانوں کا دین کیسا ہے، اپنے ہاتھ کے مارے ہوئے جانور کو تو حلال قرار دیتے ہیں اور جس کو اللہ تعالیٰ نے مارا ہو اس کو حرام قرار دیتے ہیں۔ اور ان کا یہ جملہ اتنا خوبصورت اور اتنا لاجیکل تھا کہ وہ لوگ جو کمزور ایمان والے تھے وہ فوراً باتوں میں آ گئے اور انہوں نے بھی شوشے اٹھانے شروع کر دیے۔ کل تو یہ صرف حلال کھانے کے لیے ذبیحہ پہ بات تھی، آج دیکھا جائے تو اس دور میں ایسے کتنے خوبصورت جملے بولے جاتے ہیں جس کو سننے کے بعد بعض دفعہ ایمان لانے والے بھی جو ہیں وہ شک کا شکار ہونے لگتے ہیں۔ یاد رکھیے ہم اس دنیا کے اندر لفظوں کے جال کے اندر رہ رہے ہیں، ہمارے چاروں طرف باتوں کے جال ہیں، ان باتوں کے جال میں سے وہی اپنے آپ کو بچائے گا جس نے اپنے آپ کو عقل کا نہیں وحی کا پیروکار کر دیا۔ دین اسلام کے کچھ احکامات ایسے ہیں کہ واقعی انسان کی عقل میں سمجھ نہیں آتے، اور حضرت علی رضی اللہ عنہ کہا کرتے تھے کہ اگر دین میں عقل کا دخل ہوتا تو پاؤں کا جو مسح جرابوں پہ کیا جاتا ہے وہ پاؤں کے اوپر کے حصے کی وجہ نیچے کیا جاتا۔ تو یاد رکھیے کہ عقل بڑی عیار ہوتی ہے، یہ ہمیشہ انسان کو صحیح راستے پہ نہیں لاتی۔ سورۃ الاعراف کے آغاز میں دیکھیں گے کہ سب سے پہلا جو شخص جس نے عقل کا استعمال کیا تھا وہ شیطان تھا، انا خیر منہ یا خلقتہ من تین و خلقتنی من نار، اور عقل کے استعمال نے اس کو دوسری طرف لے گیا۔ عقل کب کامیاب ہوتی ہے؟ جب وہ وحی کی تابع ہو۔ अगर आप इस अकल को कुरान और सुन्नत से दूर कर देंगे तो ये अकल आपको इतनी दूर ले जाके फेंकेगी कि शायद कभी आपको रास्ता भी ना मिले। इसलिए कभी नेट के थ्रू, कभी मीडिया के थ्रू, कभी फुलां, कभी किसी जरिए से कहीं एंटी इस्लाम कोई भी शोशा आप सुने, फौरन उस वक्त औसुबिल्ला पढ़े और क्या आमनतु बिल्ला। बस दफा इंसान को अपने ईमान में शक होने लगता है। अल्लाह के नबी से पूछा गया कि अल्लाह के नबी क्या करें, कभी तो इस्लाम पे शक होने लगता है, अल्लाह पे शक होने लगे तो आपने कहा फौरन कहो आमनतु बिल्ला, मैं अल्लाह पर ईमान लाया। देखिए आप जितनी बातें सुनेंगे आप उतने बहक जाएंगे, जितनों की बातें सुनेंगे उतने बहक जाएंगे। आप दीन के नाम पे, लिबरल होने के नाम पे, औरत की आजादी के नाम पे अगर औरत के जमात कराने की बात सुन लेंगे और औरत मर्दों को जमात कराती है और इस बात को सारी दुनिया के अखबारों और मीडिया की जीनत बनाया जाता है, क्या इसका मकसद सिर्फ इस एक छोटे से मसले को आम करना है? हरगिज़ नहीं। ऐसे मसलों का मकसद क्या होता है कि लोग इन बातों को सुनकर अपने दीन पे शक में आ जाए। मुझे तो जब कभी कोई ऐसी ईमेल आती है मैं फौरन उसको डिलीट करती हूँ, मेरा कोई काम नहीं इनको देखना। ऐसे शोशे आपके पास आते रहेंगे अगर आप सर्च करने लग गए, और खुदा के लिए ऐसी ईमेल्स कभी एक दूसरे को फॉरवर्ड ना किया करें। कल किसी ने मुझे इंतहाई तकलीफ दे किस्म की ईमेल फॉरवर्ड की थी, पढ़ के तकलीफ भी हुई, दुख भी हुआ, और मैंने सोचा कि कुछ ना कुछ कुरान की रहनुमाई मौजूद है तो अल्हम्दुलिल्लाह, मेरा तो दिल रो रहा है इस खबर को पढ़ के। लेकिन अगर कोई नए लोग जिन्होंने कुरान को नहीं पढ़ा, जिन्होंने सूरत निसा नहीं पढ़ी, जिन्होंने सूरह बकरा में औरत और मर्द के हकूक और जिम्मेदारियां नहीं पढ़ी, वो इसको पढ़ के कितना बहकेंगे। और आप देखिए जहां आपको अपने जगह नहीं देते वहां आपको गैर जगह देते हैं, और तुम नमाजें पढ़ा लो, हम पूरी दुनिया में कवरेज देंगे कि औरत इस्लाम में जमात करा सकती है और उसके पीछे मर्द नमाज पढ़ सकते हैं। अल्लाह के नबी की वो हदीस सच लगी कि औरत बहुत सारे अकलमंद मर्दों की अकल को उल्टा कर देगी। तो बात यह है कि ये शोशे हर दौर में उठेंगे, ऐसी चीजों को आप सिर्फ एक ही काम करें, जस्ट इग्नोर इट। कभी इसको ना आगे बात करें, ना किसी को बताए, ना फैलाए, ना डिस्कशन करें, ये इनको अपनी मौत मरने दीजिए ऐसे तमाम नजरियात को। बाज दफा दुश्मन वो काम नहीं कर पाते जो हम दोस्त कर देते हैं। हम इस्लाम के दोस्त बनने वाले बाज दफा ऐसी बेकार चीजों को आगे बढ़ा के उनको भी बता देते हैं जिनको नहीं पता होता। और मेरे जैसा अनजान बंदा अगर उसको ईमेल्स ना आए तो मुझे तो यकीन करें कि इतना भी वक्त नहीं मिलता कि मैं देखूं कि मेरे इर्द गिर्द क्या हो रहा है। लेकिन बात यही है कि हमारे पास जब वही की रहनुमाई नहीं होती तो फिर हम अकल के ही घोड़े दौड़ाते रहते हैं। ऐसे वक्त में फिर इंसान अल्लाह से दुआ मांगे कि अल्लाह मुझे अक्ल सलीम दे। फकुलू मिम्मा ज़ुकिरा इस्मुल्लाहि अलैहि इन कुंतुम बिआयातिही मुमिनीन। सो जिस जानवर पर अल्लाह का नाम लिया जाए उसमें से खाओ अगर तुम इसके अहकाम पर ईमान रखते हो। और आखिर क्या वजह है कि तुम ऐसे जानवर में से ना खाओ जिस पर अल्लाह का नाम लिया गया हो, हालांकि अल्लाह ने इन सब जानवरों की तफसील बता दी जिनको तुम पर हराम किया गया है, मगर वो भी जब तुमको सख्त जरूरत पड़ जाए तो हलाल है। और ये यकीनी बात है कि बहुत से लोग अपने ख्यालात पर बिला किसी सनद के गुमराह करते हैं। इसमें कोई शक नहीं कि अल्लाह हद से निकल जाने वालों को खूब जानता है। और तुम जाहरी गुनाहों को भी छोड़ दो और बातनी गुनाहों को भी छोड़ दो, बेशक जो लोग गुनाह कर रहे हैं इनको इनके किए की सजा करीब मिलकर रहेगी। वला ताकुलू मिम्मा लम युज़कर इस्मुल्लाहि अलैहि, और ऐसे जानवरों में से मत खाओ जिन पर अल्लाह का नाम न लिया गया हो, और ये काम नाफरमानी का है। और यकीनन शयातीन अपने दोस्तों के दिल में डालते हैं ताकि ये तुमसे जिदाल करें, और अगर तुम इन लोगों की इताअत करने लगोगे तो यकीनन मुशरिक हो जाओगे। अल्लाह हमें इससे बचा के रखे। ये थी आयत नंबर 118 से 121, 118 to 121। इनका उनवान है शैतान की वही हक से हटाने के लिए। इन आयात में और पीछे भी आप देख रहे हैं कि बार बार अल्लाह के नाम पे जिसको ज़िबा किया जाए उसका तस्करा आ रहा है। तो बात यह है कि दुनिया में इस वक्त जो कुछ मौजूद है वो हम सब के लिए गैर कमाल है। हम में से कोई हक नहीं रखता कि किसी चीज़ को अल्लाह की मर्जी के बगैर खाए। दुनिया में जैसे अल्लाह ताला ने यह असूल रख दिया कि हम किसी दूसरे इंसान का माल उसकी इजाज़त और उसकी रजामंदी के बगैर नहीं खा सकते, अगर कोई खाएगा तो वो बातिल माल होगा। बिल्कुल इसी कानून को जरा ऊपर ले जाइए तो इस कायनात में वो सब जो है वो किसका है? ये अल्लाह का है। इसको इंसान अल्लाह की इजाज़त और उसकी रजामंदी के बगैर नहीं खा सकता। लिहाजा इस दुनिया की चीजों से और खास तौर पर इन जानवरों से फायदा उठाने का सिर्फ एक ही तरीका है, और वो क्या कि इस माल को अल्लाह की मर्जी से उसके बताए हुए तरीके से हासिल किया जाए। जब जानवरों को हम बिस्मिल्लाह अल्लाहु अकबर कहकर ज़िबा करते हैं तो दरअसल ये हमारा एक शुक्र का इजहार होता है। ये इतराफ़े नेमत है, ये कीमत है उस जानवर को अपने लिए हलाल करार देने की। हम दुनिया में रुपए पैसे से डॉलर्स और पाउंड्स और क्रोन्स के साथ अपनी चीजें खरीदते रहते हैं, लेकिन अल्लाह से किसी चीज को हलाल करने के लिए की, किसी बाहर की करेंसी की जरूरत नहीं होती। उसके लिए जरूरत है कि हर चीज पे अल्लाह का नाम ले लिया जाए। इसीलिए हमें बिस्मिल्लाह कहना सिखाया गया हर काम से पहले। बिल्कुल इसी तरह जब हम जबीहा करते हैं इस्लामिकली, तो ये कोई रस्म नहीं है कि आप बिस्मिल्लाह ही अल्लाह अकबर कह दें। असल में ये उस जानवर के ऊपर अल्लाह तला के मालिकाना हकूक को तस्लीम करना है और इस अतिये पर अल्लाह तला का शुक्र अदा करना है। जो लोग ये नहीं करते उनके लिए वो जानवर जायज नहीं होता। जो ये काम कर लेते हैं अल्लाह तला उनको उस जानवर से फायदा उठाने की इजाजत दे देता है। कह लीजिए कि पहली सूरत में वो खाने वाले के लिए हराम है और दूसरी सूरत में वो खाने वाले के लिए हलाल है। कोई ऐसी कैफियत आ जाए, कभी कोई ऐसी मजबूरी हो, तो अल्लाह ताला उस वक्त ऐसी पाबंदियों से इंसान को आजाद कर भी देते हैं। बात यह है कि जब एक इंसान अल्लाह के हुक्मों पे हलाल चीजों को और हराम और जायज और नाजायज का फर्क छोड़ देता है ना, तो उसकी जगह कुछ तवहमात रह लेते हैं, कुछ वहम की बातें, कुछ इस तरह की बातें कि हर बंदा अपनी राय पेश करता है। क्या फर्क पड़ता है, आज तो पाक है, अब तो ये किया जाता है, अच्छा छुरी पे तो बिस्मिल्लाह पढ़ ली जाती है, अच्छा देखें वो भी तो जायज है, अच्छा अल्लाह के नबी के दौर में ऐसा है। ये सब तवहमात होते हैं। इन तवहमात को दिल में अगर जगह दे देंगे, हक को जगह नहीं मिलेगी। जिसका